السلام علیکم. پاکستان میں رات کے 8، بھارت میں 8:30، اور یہاں واشنگٹن میں دن کے 11 بجے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے خبروں کے ایک بلٹن کے ساتھ بہجت جلانی حاضر خدمت ہے. سب سے پہلے پاکستان اور دنیا بھر سے کرونا وائرس کے تازہ ترین اعداد و شمار. ایدی فاؤنڈیشن کے سربراہ فیصل ایدی کا کرونا وائرس ٹیسٹ مثبت ثابت ہوا ہے. پاکستان کے وزیر اعظم عمران خان بھی کرونا وائرس ٹیسٹ کرائیں گے. متحدہ عرب امارات میں پھنسے 1180 پاکستانیوں کی وطن واپسی ہوئی ہے. پاکستان میں گزشتہ 24 گھنٹوں کے دوران کرونا وائرس کے مزید 16 مریض چل بسے. ہلاکتوں کی مجموعی تعداد 198 ہو گئی. سرکاری اعداد و شمار کے مطابق پاکستان میں کرونا وائرس سے متاثرہ افراد کی تعداد 9595 ہو گئی. اب تک 2000 سے زائد صحت یاب ہو چکے ہیں. افغانستان کی وزارت صحت نے منگل کے روز 5 صوبوں میں کرونا وائرس کے 66 مزید کیسز کی اطلاع دی ہے, اور اس کے ساتھ افغانستان میں کرونا کیسز کی تعداد 1092 ہو گئی. وزارت صحت کے ترجمان ڈاکٹر وحید اللہ مائر نے ایک نیوز کانفرنس میں بتایا کہ اب تک 36 اموات ہوئی ہیں, جبکہ 150 مریض صحت یاب ہوئے. بھارت میں کرونا وائرس سے ہلاک ہونے والوں کی تعداد 590 اور مثبت کیسز کی تعداد 18601 تک پہنچ گئی. امریکہ میں ہلاکتیں 42,000 سے زیادہ ہو گئیں. ملک میں مریضوں کی مجموعی تعداد 7,90,000 ہے. صدر ڈونلڈ ٹرمپ نے امریکہ کی امیگریشن پر عارضی پابندی کا اعلان کیا ہے, اور امریکی خام تیل کی قیمت منفی سطح تک گر گئی. یورپ میں مجموعی اموات 1,00,000 سے زیادہ ہو گئیں, لیکن ہلاکتوں میں روزانہ نسبتاً کمی آنے لگی ہے. عالمی ادارہ صحت کے ایک سینئر اہلکار نے کہا ہے کہ مختلف ملکوں کی حکومتوں کی طرف سے لاک ڈاؤن کی پابندیوں میں کمی کرنے میں عجلت کا مظاہرہ کیا گیا تو کرونا وائرس زیادہ شدت کے ساتھ سر اٹھا سکتا ہے. ادارے کے ریجنل ڈائریکٹر ڈاکٹر تاکیشی کاسائی نے منگل کے روز آن لائن نیوز کانفرنس سے خطاب کرتے ہوئے کہا کہ لاک ڈاؤن کی پابندیاں نرم کرنے کا وقت ابھی نہیں آیا, اور ہمیں غیر معینہ مدت تک ایک نئے انداز کی زندگی گزارنے کے لیے تیار رہنا ہوگا. عالمی ادارہ صحت کے سینئر اہلکار کی طرف سے یہ بیان ایسے وقت میں آیا جب متعدد ملکوں کی حکومتیں کرونا وائرس کے باعث عائد کی گئی لاک ڈاؤن کی پابندیوں کو نرم کرنے کے بارے میں غور کر رہی ہیں. کرونا وائرس سے عالمی سطح پر 4 ماہ سے زندگی کا نظام شدید طور پر متاثر ہے. پاکستان میں کرونا وائرس کے مریضوں کی تعداد میں مسلسل اضافہ ہو رہا ہے. بعض شہروں میں کرونا وائرس کے تیزی سے پھیلاؤ کے باعث کچھ علاقوں کو ہاٹ اسپاٹ قرار دیا جا رہا ہے, یعنی وہ علاقے کرونا وائرس کا مرکز بنتے جا رہے ہیں. کرونا وائرس کے سب سے زیادہ مریض پنجاب میں ہیں, جہاں 4,195 افراد میں وائرس کی تصدیق ہوئی. اس کے علاوہ سندھ میں 2,764, خیبر پختونخوا میں 1,276, بلوچستان میں 465, اسلام آباد میں 185, پاکستان کے زیر انتظام کشمیر میں 50, اور گلگت بلتستان کے علاقوں میں 281 افراد کرونا وائرس کے مریض پائے گئے ہیں. کرونا وائرس کا شکار ہونے والے 2,000 سے زائد افراد اس وبا کو شکست دے کر صحت یاب ہو چکے ہیں. سرحدی گزرگاہوں اور لاک ڈاؤن کے نتیجے میں افغانستان میں پھنسے ہوئے پاکستانی باشندوں کی واپسی تورخم کے راستے جاری ہے. حکام نے کہا ہے کہ منگل کے روز سپہر تک 520 واپس ہوئے ہیں, اور ان لوگوں کو کرونا وائرس سے متاثرہ یا مشتبہ افراد کی نگہداشت اور طبی معائنے کے لیے قائم کردہ کرنتینہ کے خصوصی مراکز میں منتقل کر دیا گیا ہے. سرحد پار افغانستان میں پھنسنے والے مزید 1,500 پاکستانی باشندوں کی واپسی کا سلسلہ اگلے چند روز میں مکمل ہو جائے گا. افغان صدر اشرف غنی کے ترجمان صادق صدقی نے بتایا ہے کہ صدر اشرف غنی کے COVID-19 ٹیسٹ نتائج منفی رہے ہیں, اور وہ اپنے صدارتی فرائض کی ادائیگی کر رہے ہیں. افغانستان کی وزارت صحت نے منگل کے روز 5 صوبوں میں کرونا وائرس کے 66 مزید کیسز کی اطلاع دی. عالمی بینک نے کرونا وائرس کی وبا سے نمٹنے کے لیے ہنگامی اقدامات کے لیے افغانستان کو $2 کروڑ کی رقم فراہم کر دی ہے. عالمی بینک نے پیر کو جاری ایک بیان میں کہا کہ یہ فنڈ افغانستان کے تمام 34 اضلاع میں کرونا وائرس سے بچاؤ کے لیے اقدامات پر خرچ ہوں گے. امریکی کانگریس نے کرونا وائرس سے متاثرہ چھوٹے کاروباروں اور ہسپتالوں کے لیے $4,50 ارب کا امدادی پیکج منظور کرنے کا عندیہ دیا ہے. توقع ہے کہ امریکی سینٹ آج منگل کے روز اس پیکج کی منظوری دے دے گی. امریکہ کے صدر ڈونلڈ ٹرمپ نے کہا ہے کہ وہ کرونا وائرس کی وجہ سے امیگریشن پر عارضی پابندی لگائیں گے. افغانستان کے قائم مقام وزیر خارجہ حنیف اتمر نے قیام امن کے لیے پاکستان کی حمایت کو سراہتے ہوئے کہا ہے کہ افغانستان میں قیام امن, بین الافغان امن مذاکرات, اور افغان حکومت اور طالبان کے درمیان قیدیوں کی رہائی کے معاملے پر اسلام آباد اور کابل نے مل کر کام کرنے پر اتفاق کیا ہے. پاکستان کے دفتر خارجہ کے بیان کے مطابق وزیر خارجہ شاہ محمود قریشی اور ان کے افغان ہم منصب کے درمیان ہونے والی گفتگو میں کرونا وائرس سے نمٹنے کی مشترکہ کوششوں, امن سلامتی اور اقتصادی تعاون پر تبادلہ خیال کیا گیا. اور اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن کی اردو سروس سے بہجت جلانی کو اجازت دیجیے.
السلام علیکم سامعین، شہناز عزیز حاضر ہیں وائس آف امریکہ کی اردو سروس سے COVID-19 کی خصوصی نشریات کے ساتھ۔ اس پروگرام میں ہم بات کرتے ہیں کرونا وائرس کے مختلف پہلوؤں پر، جو معاشرتی بھی ہیں، معاشی بھی ہیں، صحت سے متعلق تو ظاہر ہیں ہی اور سیاسی بھی ہیں۔ آج کے اس پروگرام میں ہم زیادہ تر بات کریں گے بھارت میں COVID-19 کی صورتحال پر۔ دہلی میں ہمارے نامہ نگار سہیل انجم نے اپنی رپورٹ میں بتایا ہے کہ وزیر اعظم نریندر مودی نے ایک ٹویٹ میں کہا ہے کہ کرونا وائرس حملہ کرنے سے پہلے مذہب، ذات برادری، رنگ، نسل، قومیت اور سرحد نہیں دیکھتا۔ اس کے ساتھ ہی انہوں نے کرونا کے خلاف لڑائی میں عوام سے متحد ہونے کی اپیل کی ہے۔ بھارتی وزیر اعظم کا یہ بیان اسلامی تعاون کی تنظیم OIC کے اس بیان کے بعد آیا ہے جس میں اس نے بھارتی مسلمانوں کے خلاف جاری مہم کی مذمت کی ہے اور بھارتی حکومت سے مطالبہ کیا ہے کہ وہ عالمی انسانی حقوق کے قوانین کی پاسداری کرتے ہوئے مسلمانوں کے حقوق کا تحفظ کرے۔ OIC کی جنرل سیکرٹریٹ نے سیاسی اور میڈیا حلقوں اور مین اسٹریم اور سوشل میڈیا پلیٹ فارمز پر، جہاں مسلمانوں کو کرونا وائرس پھیلانے کا ذمہ دار قرار دیا جا رہا ہے، اس رجحان کی رپورٹوں پر شدید تشویش کا اظہار کیا ہے۔ سہیل انجم کی رپورٹ کے مطابق بنارس کے دو اسپتالوں نے یہ کہہ کر مسلمان خواتین کا علاج کرنے سے انکار کر دیا کہ وہ کرونا پھیلانے آئی ہیں۔ ان سے کہا گیا کہ وہ پہلے کرونا کی جانچ کروائیں اور نگیٹو رپورٹ لے کر آئیں۔ سب سے تشویشناک بات اسپتالوں میں اس نوعیت کے واقعات ہونا ہے جہاں کسی سے بھی مذہب، ذات پات یا برادری کی بنیاد پر تفریق کی جائے۔ میرٹھ کے کینسر اسپتال نے ایک کثیر الاشاعت روزنامے میں اشتہار شائع کروایا اور مسلمانوں سے کہا کہ وہ اس اسپتال میں علاج کے لیے اسی وقت آئیں جب ان کے پاس کرونا وائرس کی نیگیٹو رپورٹ ہو۔ اشتہار کی اشاعت کے بعد پولیس نے اسپتال کے مینیجر کے خلاف کیس درج کر لیا، جس کے بعد اسپتال کی جانب سے معافی بھی مانگی گئی۔ ابھی حال ہی میں امریکہ کی مذہبی آزادی سے متعلق کمیشن نے اس بات کی مذمت کی تھی، ان اطلاعات کی، کہ احمد آباد کے ایک سرکاری اسپتال میں کرونا کے مسلمان اور ہندو مریضوں کو الگ الگ وارڈز میں رکھا گیا تھا۔ بھارت کی وزارت خارجہ نے اس خبر کی تردید کی ہے، لیکن اسپتال کے سپرنٹینڈنٹ نے اعتراف کرتے ہوئے کہا کہ حکومت کی ایک نوٹیفیکیشن کے تحت ایسا کیا گیا تھا۔ جیسا کہ آپ نے شروع میں سنا کہ بھارت کے وزیر اعظم نے بھی مذمت کی اس بات کی اور زور دیا ہے کہ کرونا وائرس کسی کی تفریق نہیں کرتا، کسی مذہب، ذات اور برادری کی، اور اپنے ملک سے متحد رہنے کی اپیل کی ہے۔ اب دیکھنا یہ ہے کہ ان کی اس اپیل پر کس حد تک عمل درآمد ہوتا ہے۔
تازہ ترین خبریں، ریڈیو پروگرامز، آڈیو اور ویڈیو رپورٹس دیکھنے، سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے VOA اردو کی ایپ، جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے۔ خبریں اب ہر وقت آپ کی مٹھی میں۔
اور سامعین، اب ایک بہت ہی حساس موضوع، یعنی کرونا وائرس سے ہلاک ہونے والے افراد کی تدفین کا مسئلہ۔ کراچی میں ہماری رپورٹر سدرا ڈار نے اس بارے میں ایک تفصیلی رپورٹ بنائی ہے۔ وہ خود ایک قبرستان میں گئیں اور وہاں انہوں نے اس بارے میں بات کی ہے کہ تدفین کا کیا طریقہ ہے۔ تو پہلے رپورٹ سنتے ہیں اور پھر اس پر مزید بات کریں گے۔
دنیا بھر کی طرح پاکستان بھی کرونا وائرس کا سامنا کر رہا ہے۔ اب تک اس وبا سے کئی ہزار کیسز پاکستان میں رپورٹ ہو چکے ہیں، جبکہ ہلاکتوں میں بھی اضافہ دیکھنے میں آ رہا ہے۔ لیکن جو افراد اس وائرس سے متاثر ہو کر جان کی بازی ہار گئے ہیں، ان کی تدفین بھی کوئی آسان عمل نہیں۔ ایسے افراد کی تدفین کس طرح کی جا رہی ہے اور کن احتیاطی تدابیر کو اختیار کیا جا رہا ہے، وائس آف امریکہ کی اس رپورٹ کے ساتھ میں ہوں سدرا ڈا۔ پاکستان کے سب سے بڑے شہر کراچی میں اس وقت ہر گزرتے دن کے ساتھ کرونا کے شکار مریضوں کی تعداد بڑھتی جا رہی ہے۔ اس مرض سے صحت یاب ہونے والوں کی تعداد اگرچہ کم ہے، لیکن حکومت کی جانب سے کیے جانے والے لاک ڈاؤن اور دیگر سختیوں کے باوجود لوکل ٹرانسمیشن کے کیسز کی تعداد اب بھی بڑھ رہی ہے۔ جو افراد اس وبا میں جان کی بازی ہار گئے ہیں، ان کی تدفین کا عمل بھی عام تدفین کی طرح نہیں ہے۔ اس حوالے سے حکومت پاکستان کی جانب سے کچھ خصوصی ہدایات جاری کی گئیں، جس کے تحت ایسے افراد کی تدفین عمل میں لائی جا رہی ہے۔ کراچی کے ایک مقامی قبرستان کے گورکن، جن کی شناخت ظاہر نہیں کی جا رہی، ان کے مطابق انہوں نے ایسے چار افراد کی میتوں کی تدفین کی جو اس مرض میں مبتلا تھے۔
ہمارے پاس چار میتیں آئیں، کرونا کے پیشنٹ کی میتیں ہم لوگوں نے دفن کی۔ پولیس رینجرز نے ہماری سپورٹ کی، پر ایک ڈر جو ہوتا ہے، وہ ڈر تو ڈر ہے، وہ آپ کے دل میں بھی ہوگا اور ہمارے دل میں بھی ہے، پر उसको डर को भी दिल में रखते हुए फिर भी काम करने की हिम्मत की कोशिश की कि किसी को मना नहीं करें और काम किया भी, चार मैयतें दफन की।
तदफीन के मौके पर कितने अफराद शरीक हो सकते हैं और ऐसे मरीज की कब्र दीगर आम कब्रों की निस्बत किस लिहाज से मुख्तलिफ है, इस हवाले से गोरकन का कुछ यूं कहना था।
चार लोग शरीक होते हैं, वो भी तकरीबन 20 फीट के फासले पे खड़े होंगे, दो बंदे उतारने वाले होंगे और वही दो लोग मट्टी डालेंगे, रस्से के तरीके से उतारा जाएगा। नॉर्मल जो मैयत दफन होती है उसका खड्डा खुदता है 4.5 फीट, उसका अपना अंदर से बॉक्स बनता है, ब्लॉक लगते हैं, ऊपर से स्लेब लगता है, तो फिर उसके ऊपर मट्टी डाली जाती है कि अंदर एक बॉक्स में मैयत उतारी जाती है। और जो कोरोना की है उसमें तकरीबन 7.5 फीट खड्डा नीचे खोद कर बगैर स्लेब मैयत नीचे उतारा जाता है और मैयत उतरने के बाद डायरेक्टली मिट्टी डाली जाती है। जब वो मैयत आती है ना तो स्प्रे पहले करते हैं, फिर किट्स पहनते हैं और किट्स पहनने के बाद फिर स्प्रे करते हैं और फिर काम करते हैं।
वॉइस ऑफ अमेरिका से बात करते हुए गोरकन का कहना था कि अपने काम के दौरान उन्हें कभी भी डर महसूस नहीं हुआ, लेकिन इस बार इस वबा ने उन्हें और उनके अहले खाना को भी खौफ में मुब्तला कर दिया था।
तकरीबन 18-20 साल से मैं यहाँ पे हूँ, बहुत सारी मैयतें आई, पर ऐसी जो मुजीमर्स कोरोना बीमारी आई हुई है इससे हर कोई खौफ ज्यादा है, अपना हम भी खौफ ज्यादा है। खौफ था दिल में, काम करने का दिल ही नहीं कर रहा था, पर फिर भी करना पड़ा, मजबूरी थी, मैयत तो दफन करनी है। जानलेवा साबित तो हो रही है ना वो बीमारी, ज़रूरी तो नहीं है कि सारे उससे सेहत आप हो रहे, मर भी तो रहे हैं, तो खौफ तो होगा इंसान के दिल में कि वो मरने वाले भी इंसान है और हम भी इंसान है। एक मैयत मैंने यहाँ दफन की तो उसमें सिर्फ दामाद आया हुआ था, वो भी तकरीबन अगर वहाँ मैयत दफन हो रही है तो उससे 50-60 फीट दूर खड़ा हुआ था, करीब नहीं आया। तो ये जब बात जाकर मैंने वालदा को बताया तो वालदा ने बोला उनके अपने नहीं आ रहे तो आप क्यों जा रहे हो, पर फिर वालदा को समझाया कि वालदा ये तो करना है तो ये कोई गलत काम नहीं है।
गोरकन का कहना है कि कब्रिस्तान में ऐसे मरीजों की तदफीन के लिए जगह मुख्तस की गई है, लेकिन वो ये दुआ करते हैं ऐसी नौबत कम से कम आए। इस सफरे आखरत में लवाहिकीन को बराह रास्त शिरकत करने की इजाजत नहीं, जिसका मकसद बीमारी से बचाव और फैलाव को रोकना है। ताहम कब्रिस्तान में बनने वाली नई कब्रों पर अभी तक कोई अपना नहीं आ सका, जिसका इंतजार कब्रिस्तान इंतजामिया को भी है ताकि वो उन्हें इसका पता बता सके। सिद्रा डार, वॉइस ऑफ अमेरिका, कराची।
समिन, सिद्रा की रिपोर्ट बहुत तफसीली थी और अगर आप इसका वीडियो हमारी फेसबुक पर देखें तो आपको नज़र आएगा कि सिद्रा खुद कब्रिस्तान में खड़ी हुई हैं और गोरकन से बात कर रही हैं। दुनिया भर में रिपोर्टर्स इस तरह के जुरतमंदाना इकदाम करते हैं, उस सूरत में भी कि उनके पास मुकम्मल तौर पर हिफाजती गियर नहीं होते, यानी वो गियर जो आपको अमेरिका में रिपोर्टर्स के पास देखने में आते हैं, लेकिन वो इन खतरात का इसलिए मुकाबला करते हैं क्योंकि वो अपने सुनने या देखने वालों तक इत्तला पहुँचाना चाहते हैं।
ये वॉइस ऑफ अमेरिका है, आप हमारे प्रोग्राम फेसबुक पर भी बराह रास्त देख सकते हैं, पता है facebook.com/voaurdu।
हम वॉइस ऑफ अमेरिका वाशिंगटन से आपसे मुखातिब हैं।
और समिन, जैसा कि मैंने शुरू में कहा था, आज हम ज्यादातर बात करेंगे भारत की सूरत हाल पर। तो सबसे पहले हमारे साथ अंजलि भरद्वाज हैं, जो एक तवील अरसे से काम करती आई हैं हुकूमतों में शफाफियत के मामले पर, यानी किस हद तक ट्रांसपेरेंसी है और इतलात किस हद तक सही जा रही हैं लोगों तक। तो चलिए अंजलि से बात करते हैं कि इस कोरोना वायरस के दौर में किस हद तक हुकूमत और दीगर इदारे इस पर अमल कर रहे हैं और वो क्या देख रही हैं कि क्या इकदाम हैं ख़ास तौर पर उन अफराद की मदद के लिए जो कि गुर्बत की सतह से नीचे ज़िंदगी गुजारते हैं। अंजलि भारद्वाज। तो अंजलि, मैं आजकल बहुत बाकायदगी से आपकी देखती हूँ पोस्ट जो आप व्हाट्सएप पे भेजती रहती हैं इन्फॉर्मेशन, और अखबारों में भी नज़र आती हैं मुझे। तो मुझे ये बताइए कि इस वक्त इस लॉकडाउन के दौरान आपको एक आम आदमी के लिए सबसे बड़ा मसला क्या नज़र आता है?
देखिए, जो लॉकडाउन है उससे सबसे बड़ा इम्पैक्ट जो है हमारे देश के गरीब तबके पे, जो हाशिए पे रहते हैं लोग, उन पर पड़ा है, क्योंकि भारत में 90% के करीब लोग जो हैं वो अनऑर्गेनाइज्ड सेक्टर में काम करते हैं और बहुत बड़ी लेबर जो है वो माइग्रेंट के रूप में एक जगह से दूसरी जगह पर जाके काम करती है, सिटीज में आकर काम करती है, और ان میں سے زیادہ تر لوگ جو ہیں وہ دہاڑی مزدوری کرتے ہیں, ڈیلی ویجرز ہیں, اور جو رکشہ چلاتے ہیں, اسٹریٹ ہاکرز ہیں, یا ہر روز جا کر کچھ کنسٹرکشن کا کام کرتے ہیں. اب ان سب ایکٹیویٹیز پر لاک ڈاؤن کے دوران ایسا اثر پڑا ہے کہ کوئی کام ہی نہیں رہا. تو یہ جو پوری جو ایک سنکھیا ہے ہمارے دیش کی بہت بڑی, ان کے لیے بالکل کوئی کام نہیں رہ گیا ہے, ان کے انکم کا آئے کا کوئی سادھن نہیں ہے. اور کیونکہ یہ طبقہ جو ہے وہ ویسے ہی سمپن طبقہ نہیں ہے, تو سیونگز بہت کم ہوتی ہیں. تو بہت ہی جلد کچھ ہی چند دنوں میں ہی سب کی جو بچایا لوگوں نے تھا, جو سیونگز تھیں وہ ختم ہو چکی ہیں. لوگوں کے پاس کھانے کے لیے سامگری جو ہے وہ نہیں ہے, لوگوں کے پاس رینٹ دینے کے لیے پیسے نہیں ہے, دوائی خریدنے کے لیے نہیں ہے. تو روز مرہ کی جو زندگی جینے کے لیے بھی سادھن ہوتے ہیں وہ نہیں اب جٹ پاتے ہیں, کیونکہ ان کے پاس کوئی بھی انکم کا سادھن نہیں ہے. اور یہ سب لوگ جو ہیں ان کے پریوار بھی ہیں وہ ان کی ہی سیلریز پر ڈیپینڈنٹ ہوتے ہیں, ان کی ہی انکم پر ڈیپینڈنٹ ہوتے ہیں. وہ بھی پورے پریوار اب اس لپیٹے میں آ چکے ہیں, اور ایک بہت ہی زبردست کرائسس کی سچویشن ہو چکی ہے, کیونکہ جس کے اندر سب سے زیادہ خراب طریقے سے امپیکٹڈ, جو بھوک سے لڑ رہے ہیں, سٹارویشن تک جو نوبت پہنچ رہی ہے, وہ ہمارے دیش کے غریب لوگ ہیں, اور جو ڈیلی ویجرز ہیں اور انآرگنائز سیکٹر میں کام کرنے والے لوگ ہیں.
اچھا جی, کیونکہ آپ انفارمیشن اور جو ٹرانسپیرنسی کی ایشوز ہیں ان پر کام کرتی ہیں, تو گورنمنٹ جہاں تک عام آدمی تک اطلاع دینے کا اور عام کرنے کا بات ہے, تو گورنمنٹ کا کس حد تک ٹرانسپیرنٹ ہے رویہ؟
سرکار نے کچھ اسکیمس چلائی ہیں, اکنامک پیکیج بھی اناؤنس کیا ہے لوگوں کی مدد کرنے کے لیے. اس کے اوپر بہت چرچا ہے, کیونکہ 1% جی ڈی پی جتنا بھی نہیں, مطلب بڑی مشکل سے بیٹھتا ہے وہ 1% آف جی ڈی پی. تو یہ ایک ماننا ہے کہ اس سے بہت زیادہ سرکار کو خرچ کرنے کی ضرورت ہے لوگوں کے فائدے کے لیے, اور اس سمے پر کرائسس کے لیے ان کو کچھ ویج سپورٹ ہونا چاہیے, انہیں اور طریقے کی مدد ہونی چاہیے ہے. ساتھ ہی میں ہمارے دیش میں بہت بڑا ایک فوڈ گرینز کا اسٹاک ہے, 80 ملین ٹن زیادہ کا اسٹاک ہے. تو یہ بھی ماننا ہے کہ اس کا آبنٹن ہونا چاہیے, وہ بانٹ دیا جانا چاہیے لوگوں میں, جس سے کہ کسی کو بھوک کا سامنا نہیں کرنا پڑے.
تو یہ اسٹاک گورنمنٹ کی ملکیت ہے یا دوسرے اونرز اس کے دوسرے ہیں, یعنی پرائیویٹ اونرشپ ہے اس کی, اس اسٹاک کی؟
یہ ساری سرکار کے پاس اسٹاک ہے. پبلک ڈسٹریبیوشن جو سسٹم ہے ہمارے دیش میں, اس کے تحت سرکار پروکیور کرتی ہے منیمم سپورٹ پرائز پر فارمر سے, اور پھر اس کا آبنٹن کیا جاتا ہے. ابھی یہ سارا اسٹاک جو ہے وہ فوڈ کارپوریشن آف انڈیا کے گوداموں میں پڑا ہے. تو لوگوں کا ماننا یہ ہے کہ اناج اتنا سارا اکٹھا ہے, وہ سڑنا نہیں, اتنے بھوک سے پرتاڑت ہیں, تو ان تک پہنچنا چاہیے ہے. اب سرکار نے کچھ سٹیپس لیے ہیں, جیسے کہ سرکار نے کہا ہے کہ 80 کروڑ لوگوں کو ہمارے دیش میں جن کے پاس راشن کارڈ ہے, انہیں 5 کلو گیہوں یا چاول اور 1 کلو دال لوگوں تک, پریواروں تک پہنچائی جائے گی. اور بھی سٹیپس لیے ہیں کچھ سرکار نے. اس کے بارے میں جانکاری جو ہے وہ لوگوں کے پاس ہونی چاہیے, ورنہ وہ اپنا ادھیکار نہیں لے سکتے. جو ان کے لیے سرکار کر رہی ہے وہ نہیں لے سکتے ہیں. تو ہم سرکار سے لگاتار یہ کہہ رہے ہیں کہ آپ پاردرشتا سے کام کریں, اور اس طریقے سے لوگوں تک سوچنا پہنچائیں, انفارمیشن پہنچائیں کہ لوگ اسے سمجھ سکیں اور ان تک وہ واسطے میں پہنچ سکے. بہت سارے अब मोबिलिटी के ऊपर रिस्ट्रिक्शन है, लोगों के पास पब्लिक अनाउंसमेंट्स के जरिए, पब्लिक अनाउंसमेंट्स लोकल लैंग्वेज में कराकर बताए कि क्या क्या सुविधाएं उनके लिए उपलब्ध कराई जा रही हैं, कितना राशन आना है, कहाँ पर अगर कुक्ड खाना मिल रहा है कई जगह पर हमारे देश में राज्यों के अंदर, कि जो लोग अपने घर से बेघर हो गए हैं, वो खाना बना नहीं पा रहे हैं, तो वो खाना जाकर कहीं पर पका हुआ खाना खा सकते हैं। कई लोगों को मालूम ही नहीं है कि कहाँ पर ये सुविधा अवेलेबल है। तो ये सारी जानकारी जो है वो सरकार को लोगों तक पहुंचाने की जरूरत है, और ऐसे तरीके से पहुंचाने की जरूरत है कि लोग उसे जान सके, समझ सके। साथ ही में बहुत फंड्स भी इकट्ठे हो रहे हैं रिलीफ वर्क के लिए, तो उसमें भी पारदर्शिता की जरूरत है कि कितने पैसे आ रहे हैं, सरकार कितने पैसे खर्च कर रही है, किस चीज पर खर्च कर रही है, किस फंड से खर्च कर रही है, ये सारी जानकारी भी बहुत जरूरी है। क्योंकि ये ध्यान में रखना है कि भ्रष्टाचार जो है वो देशों में तब होता है जब पारदर्शिता नहीं होती, जवाबदेही नहीं होती है, और भारत में भी ये प्रॉब्लम रही है। तो इसको, इससे जूझने के लिए और ये सुनिश्चित करने के लिए कि ऐसे समय पर लोगों का पैसा लोगों तक पहुंचे, ये बहुत जरूरी है कि ट्रांसपेरेंसी हो और जवाबदेही हो। अगर लोगों तक सूचना नहीं होती तो वो अपने अधिकार हासिल नहीं कर पाते, भ्रष्टाचार होता है, उनके अधिकार उनसे छीन लिए जाते हैं।
तो अंजलि, जो सेंटर में गवर्नमेंट है वो बीजेपी की है, लेकिन इसके साथ साथ जो स्टेट्स हैं उनकी अपनी अपनी गवर्नमेंट्स हैं और मुख्तलिफ पार्टियां हैं मुख्तलिफ स्टेट्स में, तो कहाँ आपको लगता है कि ये, यानी ये इंतज़ाम लोगों को इतला देने का या उनको राशन उन तक पहुंचाने का, ये एक हद तक रियासत की भी तो जिम्मेदारी है, जो स्टेट्स हैं उनकी भी तो जिम्मेदारी है, वो किस हद तक पूरा कर रहा है?
बिल्कुल, ये आप बिल्कुल सही कह रही हैं कि ये जो, जब मैं सरकार की बात करती हूँ तो मैं केवल केंद्र सरकार की, सेंट्रल गवर्नमेंट की बात नहीं कर रही हूँ, मैं राज्य में जो सरकारें हैं उनकी भी बात कर रही हूँ। और ये कुछ चीजें ऐसी जरूर हैं जो कि केवल केंद्र सरकार कर सकती है, लेकिन बहुत सारी चीजें जैसे राशन कितना गोदामों में से देना है वो एक डिसीजन जो है एलोकेशन का, वो सेंट्रल गवर्नमेंट ज्यादा उसके ऊपर खर्च करे ना करे वो सब वो कर सकते हैं, लेकिन डिस्ट्रीब्यूशन ऑफ राशन और एक्स्ट्रा राशन खरीद के बांटना लोगों में, ये सारी चीजें जो हैं ये राज्य सरकारें भी कर सकती हैं। और साथ ही में राज्य सरकारों का काम है कि लोगों के लिए खाना पका हुआ खाना हो, सही से हो, लोगों को कुछ वेजेस मिले, कुछ उनकी बेसिक इनकम हो, ये भी राज्य सरकारें और केंद्र सरकारें कर सकती हैं। देखिए, एक जो बड़ी दुख की बात है वो ये है कि लॉकडाउन से पहले जो प्लानिंग होने की जरूरत थी, केंद्र सरकार और राज्य सरकारों को मिलकर जो करने की जरूरत थी, वो उस तरीके से नहीं हुई जिस हद तक हमारे जैसे एक जो गरीब देश है उसमें होनी चाहिए थी। हमारा जैसा देश जहाँ पर इतनी बड़ी संख्या लोगों की गरीबी रेखा से नीचे रहती है और अनऑर्गेनाइज सेक्टर में काम करती है, इसमें लॉकडाउन करने से पहले जो केंद्र और राज्य सरकार हैं उनमें बहुत कोऑर्डिनेशन होकर, प्लानिंग होकर ये काम होना चाहिए था। वो जितना होना चाहिए थी प्लानिंग वो नहीं हुई है, और उसके कारण लोगों को बहुत प्रॉब्लम्स भी आ रही हैं। लेकिन अभी भी बहुत जरूरत है कि हालात को देखते हुए, समझते हुए प्रॉपरली प्लानिंग करी जाए और रिसोर्सेज दिए जाए और उन रिसोर्सेज को ठीक लोगों तक पहुंचाया जाए।
इस वक्त जो स्टेट्स हैं उनमें कहाँ आपको नजर आता है कि ये काम ठीक हो रहा है, इसमें इससे जिससे आम आदमी को फायदा पहुंच रहा हो?
स्टेट गवर्नमेंट्स भी काम तो कर रही हैं, ये इसमें कोई दो राय नहीं है, सभी स्टेट गवर्नमेंट्स अपना काम तो कर रही हैं, पर कई जगह पर काम बहुत अच्छे से, दुरुस्त तरीके से ज्यादा हो रहा है। अगर हम देखें सदर स्टेट्स हैं हमारे देश में कई, केरला है और भी राज्य हैं, जहां पर अब यूनिवर्सल राशन डिस्ट्रीब्यूशन हो रहा है, मतलब कि सबको कहा जा रहा है कि अगर आपको जरूरत है तो आपको राशन मिलेगा। उसी तरह से कुछ राज्य हैं जिन्होंने इसका जो कंट्रोल है, जो काम है वो भी बहुत अच्छे से किया है। तो जैसा आपने कहा कौन कौन से राज्य हैं हमारे देश में, है केरल है, तमिलनाडु है, पंजाब है और राज्य है जहां पर कि राज्य सरकारों ने बहुत अच्छा काम किया है। दिल्ली में जो सरकार है उन्होंने भी लोगों तक खाना पहुंचाने का काम कर रहे हैं वो अलग अलग स्कूल से। तो सरकारें लगी हुई हैं, लगातार कर रही हैं काम, लेकिन इस जिस स्केल पे काम की प्लानिंग की और काम की जरूरत है उस स्केल का काम बहुत कम जगह पे हम होता दिखाई दे रहे हैं। और जहां पर उस स्केल का काम हो रहा है वो राज्य बहुत बेटर कर भी रहे हैं। जैसे केरल में हम देख रहे हैं कि फ्लैट कर्व जो है वो फ्लैटन भी हुआ है और लोगों के अंदर उस तरीके की प्रॉब्लम भी बहुत कम है।
बहुत बहुत शुक्रिया अंजलि भारद्वाज आपका।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर भी बराहे रास्त देख सकते हैं। पता है facebook.com/voaurdu।
हम वॉइस ऑफ अमेरिका वॉशिंगटन से आपसे मुखातिब हैं।
नई दिल्ली से ही हमारे साथ नताशा बतवार हैं। ये एक मारूफ फिल्म मेकर और सहाफ़ी हैं और एक्टिविस्ट भी। इनका एक ग्रुप है कारवाने मोहब्बत के नाम से, जो लोगों की हर नस्ल, रंग और मज़हब के लोगों के लिए काम करता है, उनके लिए मसावात के हुसूल के लिए काम करता है और इनके खिलाफ नाइंसाफियों की निशानदेही करता है। आजकल इनका प्रोजेक्ट भूख के ख़िलाफ़ है, यानी वो अफराद जो लॉकडाउन की वजह से भूख का शिकार हुए हैं, अब किस तरह हुकूमत उनकी मदद के लिए सामने आई है, सिविल सोसाइटी उनके लिए क्या कर रही है और उनके मसाइल क्या हैं, लीजिए नताशा से बात करते हैं। तो नताशा, वैसे तो हम कई दफ़ा बता चुके हैं अपने सुनने वालों को कारवाने मोहब्बत के बारे में, लेकिन इस वक्त जो कोरोना वायरस के बाद जो सूरत हाल पैदा हुई है, एक भूख की और लोगों की जो मजबूरी की, मतलब अजीब व गरीब कहानियाँ हैं कि लोग सैकड़ों मील पैदल चल के गए क्योंकि जो ये थे डेली वेजेस पे काम करने वाले थे उनका बिल्कुल हर दरवाज़ा बंद हो गया, गाड़ियाँ बंद हो गईं, बसें बंद हो गईं, तो उनके लिए कोई चारा नहीं था इंडिया में कि दूर दूर गाँवों तक पैदल चल के जाएं। तो थोड़ा सा बताइए मुझे कि आपने ज़माने में कई चीज़ें बनाई, डॉक्यूमेंट्रीज, तो उसमें ख़ास तौर पर ये जो मसला है भूख का, कि कोरोना वायरस अपनी जगह एक बहुत हौलनाक वबा है, लेकिन इसके नतीजे में जो लॉकडाउन हुआ और फिर जो बहुत सारे लाखों लोग जो थे वो रोज़ी रोटी को तरस गए, उसमें क्या नज़र आया आपको जब आप गई इन लोगों को कवरेज के लिए?
यही ख्याल बार बार आता है कि लॉकडाउन ज़रूरी है ताकि कोरोना वायरस का इन्फेक्शन ना फैले, और ये भी बहुत ज़रूरी है कि लोग एक जगह से दूसरी जगह तक इतना बड़े तादाद में ट्रैवल ना करें जो कि ग्लोबल लाइफस्टाइल बन चुका था। लेकिन लॉकडाउन की तैयारी करी जा सकती थी। लॉकडाउन करते समय सरकार को और ये जहन में रखना चाहिए था कि कितने अलग अलग तबकों में लोगों पर क्या असर पड़ेगा, कौन सा तबका है जो आसानी से अपने घर में रहकर भी सेफ होगा और कौन लोग हैं जिनसे अगर आप उनकी काम करने की क्षमता खत्म कर देंगे तो बीमारी तो दूर की बात है, उनका तो बिल्कुल ही डे टू डे जिंदगी जो है वो रुक जाएगी। वो अगर दिन में काम करके ना कमाएं तो वो शाम को खाना नहीं खा सकते हैं, और 80% इंडिया अगर देखा जाए तो वर्किंग क्लास है, और उसमें से कितने ज्यादा लोग हैं जो डेली वेज वर्कर्स हैं जिनके लिए रोज काम करना जरूरी है। तो लॉकडाउन तो हम देख रहे थे, चाइना में बीमारी फैली, उसके बाद इटली में फैली, फिर वो अमेरिका में नंबर्स बढ़ते गए, ईरान में हुआ, तो इंडिया हमारे पास 2-2.5 महीने थे इसको समझने के लिए कि हमें किस तरह से तैयारी करनी है। और आखिर के दिनों में लॉकडाउन से पहले हमारे पास कम से कम दो तीन दिन थे, एक हफ्ता था. तो ये कोई ऐसा नहीं है कि हमें सडनली गवर्नमेंट को ख्याल आया और उन्होंने चार घंटे के अंदर लॉकडाउन अनाउंस कर दिया. इंडिया में तो एक प्रैक्टिस रन भी हुआ था संडे को, तीन दिन पहले पूरा देश जो था वो सड़कों पे नहीं निकला, सब लोग घर पे रुके, और उसके चार दिन बाद आपने लॉकडाउन अनाउंस किया. उन्हीं चार दिनों में हम ये अनाउंस कर देते कि लॉकडाउन होने वाला है और जिस जिसको जो तैयारी करनी है वो कर ले. तो जिस तरह से ये माइग्रेंट वर्कर इंडिया का फंसा है, जिस तरह से स्टूडेंट्स फंसे हैं, हॉस्टल में बच्चे फंसे हैं, जगह जगह ये रिलीजियस कॉन्ग्रीगेशंस जो हो रही थी वो लोग फंस गए, वापस ना जा पाए, और अब उनका सबका नाम खराब हो रहा है कि इन्होंने जानबूझ के भीड़ इकट्ठी करी. तो ये सारी तैयारी ये सरकार कर सकती थी लेकिन नहीं की. और ये जो खामी रही प्लानिंग में, इसका भुगतान अब कौन कर रहा है? इसको भुगत रहे हैं जो सबसे गरीब, सबसे वल्नरेबल और सबसे दिखाई देते हैं आंखों के सामने सबको, लेकिन हम लोगों ने अपने जहन से इनको इनविजिबल कर रखा है.
मुझे ये बात तो समझ में आती है जो माइग्रेंट वर्कर्स हैं, कि अगर पहले से अनाउंस हो जाता तो जो हमने पढ़ा कि वो सैकड़ों मील पैदल चल चल के बेचारे सरों पर सामान रखे, बच्चे औरतें मर चले जा रहे हैं, तो इस जहमत से बच जाते. लेकिन आपके जहन में क्या इसमें सॉल्यूशन नज़र आता है कि वो जो डेली वेजेस पे काम करने वाले लोग हैं उनके लिए क्या इंतज़ाम मुमकिन था?
उनके लिए इंतज़ाम मुमकिन था ही नहीं, उनके लिए इंतज़ाम अब भी मुमकिन है. ये नहीं है कि लॉकडाउन से पहले ही जो करना था वो नहीं किया और अब हमें भुगतना पड़ेगा. रोज अखबारों में लेख आ रहे हैं, इंडिया के इकोनॉमिस्ट, इंडिया के सोशल वर्क में, पॉलिटिकल वर्क में जुड़े हुए लोग रोज के रोज ये बात बार बार उठा रहे हैं कि जो देश के खगानों में, जो हमारे फूड कॉरपोरेशन ऑफ इंडिया के, जो हमारी ग्रेनरीज में खाना भरा पड़ा है, जो मार्केट में अभी नहीं निकल पा रहा है क्योंकि ट्रांसपोर्ट बंद है, उसको खोलो. हम पीडीएस सिस्टम से सब लोगों के पास खाना तो पहुंचाएं, कम से कम जो 6 हफ्ते या पता नहीं अभी कितना आगे चलेगा ये, क्योंकि इंडिया में अभी पीक नहीं हुआ है. तो खाना जो बचा के रखा हुआ है, जो सड़ेगा, वो लोगों तक क्यों ना पहुंचाया जाए? लेकिन उसके बारे में कोई पहल नहीं की जा रही है. जहां एक आध स्टेट ने अपनी तरफ से अपने लोगों के वेलफेयर का काम किया, जैसे कि केरल एक बहुत बड़ा एग्जाम्पल है, वहां पर लोगों की खुशहाली दिख रही है कोरोना के बावजूद.
क्या किया उन्होंने?
केरला की सरकार ने जब स्कूल बंद किए, जब सरकारी स्कूल बंद किए, तो उन्होंने कहा कि मिड डे मील, जो बच्चा स्कूल आकर दोपहर का खाना खाता था, उसका खाना घर पहुंचाया जाएगा.
अच्छा.
इतनी डिटेल में उन्होंने ख्याल रखा. जो केरला में फंसे हैं माइग्रेंट लेबर, जो झारखंड, बिहार, यूपी के लोग केरल में जाकर काम करते हैं, वो माइग्रेंट लेबरर्स के लिए सरकार ने कैंप्स खोले हैं. उसमें हजारों की तादाद में वो लोग रह रहे हैं, उनको ठीक ठाक रहने की व्यवस्था की गई है और ठीक ठाक उनको खाना मिल रहा है, क्योंकि उनको नहीं ट्रैवल करना है. लेकिन वो जिस जमीन पर वो काम करते थे, जिन लोगों के लिए वो काम करते थे, वो लोग उनका ख्याल रख रहे हैं आज के.
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तयाब है. खबरें अब हर वक्त आपकी मुट्ठी में.
हर जगह पर, एक लोकल लेवल पर, हर जगह एडमिनिस्ट्रेशन ये कर सकती है. लेकिन कई स्कीम्स अनाउंस हुई है पर नहीं रही है. हम तो दिल्ली में बैठे हैं, कैपिटल सिटी ऑफ में, और उसमें हमें रोज नजर आ रहा है कि होमलेस लोग, रोज वीडियो आ रहे हैं कि होमलेस लोग जो हैं वो किस तरह से धूप में लाइनें लगा के खड़े हैं, और एक खाना मिलता है पूरे दिन में, वो भी एक बार के लिए पेट भरने के लिए पूरा नहीं पड़ता.
تو مجھے معلوم ہے کہ خود آپ لوگوں کا جو ہے گروپ کاروان محبت, اس نے کئی ہزار لوگوں کے لیے کھانے کا انتظام کیا تھا, تو کیا حکومت کی طرف سے باقاعدہ کوئی انتظام ہے ان لوگوں کے لیے ہر دن کھانا, چاہے ایک دو وقت ہی دے رہے؟
حکومت ڈیفینیٹلی اناؤنس کر رہی ہے, دلی کی سرکار نے بھی اناؤنس کیا, انہوں نے ہوملیس لوگوں کو, جو بے گھر لوگ ہیں جن کے پاس شیلٹر نہیں ہے, وہ آس پاس کی چائے کی ٹپری پر کھانا کھا لیتے تھے, دن بھر مزدوری کر کے کما لیتے تھے, وہ نہ مزدوری کر سکتے ہیں نہ وہ ڈھابے اور چائے کی ٹپریاں کھلی ہیں, تو ان لوگوں کے لیے انہوں نے سکولوں میں جگہ کھول دی ہے. لیکن جتنے ہزاروں لاکھوں لوگ ہیں اس میں سے بہت ہی ایک چھوٹے نمبر جو ہے ان کو کھانا مل پا رہا ہے, ان کو شیلٹر مل پا رہا ہے. فلائی اوورز کے نیچے لوگ بھرے پڑے ہیں, کوئی سوشل ڈسٹینسنگ وہ نہیں کر پا رہے ہیں, ندی کے کنارے جا کر وہ بس گئے ہیں, اور جیسے گرمی بڑھتی جا رہی ہے, جیسے شہر میں مچھر بڑھتے جا رہے ہیں, اس میں سے کتنے لوگوں کو ٹیوبرکلوسس ہے, وہ اپنی دوا کے لیے اسپتال نہیں جا پا رہے ہیں, ان کو کھانے کی ضرورت ہے, ٹی بی کے پیشنٹ کو کھانے کے بنا وہ ویسے ہی مر جائیں گے.
بھارت میں چل رہے لاک ڈاؤن کا ایک بہت بڑا خامیازہ وہ لوگ بھی اٹھا رہے ہیں جو غریب سے غریب طبقے کے لوگ ہیں, جو روز کما کر کھانے والے لوگ ہیں, اور جو سڑکوں کے کنارے چھوٹے چھوٹے سلمز میں یا پھر چھوٹے چھوٹے کچے مکانوں میں رہتے ہیں. حکومت نے اپنی طرف سے کہا ہے کہ لوگ سوشل ڈسٹینسنگ کریں, ایک آدمی سے دوسرے آدمی کے بیچ ایک میٹر کا فاصلہ رکھیں, لیکن اگر آپ ان لوگوں کو دیکھیں گے جو دو بائی دو کے گھروں میں رہتے ہیں اور ایک گھر میں پانچ پانچ چھ چھ لوگ رہتے ہیں, ان کے لیے سوشل ڈسٹینسنگ کر پانا کتنا ممکن ہوگا یہ آپ خود سمجھ سکتے ہیں. اس کے ساتھ ساتھ پیسے کی بڑی دقت ہے, کیونکہ کمائی کے ذریعے ختم ہو گئے ہیں, جو روزگار ہے وہ ختم ہو چکے ہیں. جہاں تک کھانے پینے کا سوال ہے تو بہت سارے لوگ, اور یہ ایک بہت پازیٹیو چیز ہے کہ بہت سارے لوگ حکومت کے علاوہ بھی باہر نکل کر سامنے آئے ہیں, جو اپنے اپنے لیول پر چھوٹا چھوٹا کنٹریبیوشن کر کے اس طرح کے بہت سارے لوگوں کو کھانا کھلاتے ہیں.
آج استھتی ایسی بنی ہوئی ہے کہ راشنوں کی دکانوں پہ راشن نہیں ہے, سامان نہیں مل پا رہا ہے, اور یہاں پہ ان لوگوں کے لیے جو غریب لوگ ہیں, جو روز دہاڑی پہ کمانے والے لوگ ہیں, ان کو کچھ نہیں مل پا رہا ہے.
ایک جٹ بیٹھتے ہیں روزانہ, اپنے کمیٹی بنا رکھی ہے, 100,000-500 جس سے جتنا بنتا ہے اتنا سب اکٹھا ہو کر کے ہم جو کھانا بنواتے ہیں سارے بیٹھ کر کے.
ہمیں جو بھی ملتے ہیں فٹ پاتھ پہ, روڈ پہ, جھگیاں ہیں, تو دیکھتے ہیں, جا کے مدد کرتے ہیں لوگوں کی جتنا ہم سے ہو پا رہا ہے.
بہت سارے لوگوں کو ان میں سے فاقے کرنے پڑ رہے ہیں, اور ان کو انتظار رہتا ہے کہ کب کوئی بھلا انسان آئے اور آ کے ان کو کھانا دے کے جائے.
لوگوں کو دے جاتے تو کھا لیتے ہی, اور نہیں دو گے پھر کیا کریں گے, ہم لوگ بھوکے بیٹھے رہیں گے, اور کیا ہوگا.
کھانے کے لیے تو چلو بھائی مل رہا ہے, پیسے نہیں ہیں, دوائی کے لیے پیسے نہیں ہیں.
حکومت چاہتی ہے کہ لوگ قطعی اپنے گھروں سے باہر نہ نکلیں تاکہ کمیونٹی ٹرانسمیشن کورونا وائرس کا نہ ہو. جتنی بار ہم دلی کی سڑکوں پر نکلتے ہیں, جب جب باہر آتے ہیں, ہمیں یہی دیکھنے کو ملتا ہے کہ کوئی نہ کوئی غریب آدمی ضرور اس لاک ڈاؤن میں باہر نکلنے کے لیے مجبور ہے. آپ اس وقت باہر نکلے ہیں تو کیوں نکلے ہیں؟
کوئی کھانے کی پریشانی, جلانے کے لیے, اور گیس بھی اتنی مہنگی ہو رہی ہے, لکڑی اس لیے لے جا رہے ہیں.
نوئیڈا وہ جگہ ہے NCR میں جہاں کورونا وائرس کے سب سے زیادہ پازیٹیو کیسز ابھی تک پائے گئے ہیں. سخت انسٹرکشنز ہیں حکومت کے کہ کوئی بھی گھروں سے باہر نہ نکلے اور لاک ڈاؤن کو فالو کرے, لیکن باقی ملک کی طرح یہاں بھی ایسے لوگوں کا ایک بہت بڑا طبقہ ہے جن کے پاس گھر ہی نہیں ہے. وہ یا تو فٹ پاتھ پر یا پھر پالیتھین کے ٹینٹس کے نیچے ہی اپنی زندگی گزار دیتے ہیں.
ادھر ادھر سامان رکھ دیں کچھ تھوڑا بہت, کہیں بیٹھنا ہے کہیں کہیں بیٹھنا ہے, اسی ٹائم کاٹ رہا ہے.
تو ایسے لوگ اس لاک ڈاؤن کو کیا فالو کریں گے, حکم کی کیا تعمیل کریں گے, آپ خود سوچ سکتے ہیں. ریتول جوشی, وائس آف امریکہ, دلی.
تو ان کی حال جو ہے وہ دن بدن بے حال ہوتے جا رہے ہیں, اور اس اسکیل پر, جس اسکیل پر سرکار ویلفیئر اور ریلیف کر سکتی ہے, وہ اس اسکیل پر نہیں کر رہی ہے. یہ ہماری ٹریجڈی ہے. تین استبانی محبت جو ہے وہ ایک سول سوسائٹی گروپ ہے. ہم لوگ کمیونل ہارمنی کے مدوں پر کام کرتے چلے آئے ہیں. ویلفیئر کرنا ہم لوگوں کا نہ کام ہے نہ ایک طرح سے اس کے لیے ہمارے پاس ریسورسز ہیں, لیکن جب سامنے ہماری آنکھوں کے سامنے یہ سچویشن آئی تو ایک طرح سے تو ضروری بن جاتا ہے کہ سب لوگ جو کر سکتے ہیں وہ کریں جو کہ ان کی کشمتا ہے. اگر گورنمنٹ نے پہل کی ہوتی, اگر گورنمنٹ ایک بہت اچھے طریقے سے کر رہا ہوتا, تو ہم گورنمنٹ کے ساتھ جڑ کے کام کرتے, ہم والنٹیئرز کی طرح سرکار کو کا ساتھ دیتے, ہم ابھی بھی دے رہے ہیں جہاں پر بھی ہم دے پا رہے ہیں. لیکن جہاں ہمیں بالکل لگ رہا ہے کہ نہیں وہ اپنا رول ادا کر رہے ہیں, وہاں پر ہم لوگ دوڑ دوڑ کر اپنی طرف سے کوشش کر رہے ہیں. تو ہم لوگوں نے کراؤڈ فنڈنگ کیمپین چلا رکھے ہیں, دنیا بھر کے لوگ, دنیا بھر کے انڈینز جو ہیں وہ بڑی چھوٹی رقم بھیج رہے ہیں کہ آپ اس سے جتنوں کو کھلا سکتے ہیں کھلائیں. اب کیونکہ لاک ڈاؤن ہے تو جو ریسورسز ہمارے پاس ہیں ہم ان کا بھی استعمال نہیں کر پا رہے ہیں نا, ہم گاڑی لے کر لوگ سڑک پہ نکل نہیں سکتے اور نکلنا جو ہے وہ خطرے سے خالی بھی نہیں ہے. تو آپ یہ بھی نہیں کہہ سکتے کہ والنٹیئر آئیں اور وہ یہ رسک لیں کہ بھیڑ میں جا کر لوگوں کو کھانا کھلائیں. تو اتنے زیادہ چیلنجز ہیں کہ اس کو اتنے, اور یہ نہیں ہے کہ انڈیا نے کبھی اس یا دنیا میں کبھی اس طرح کے چیلنج کا سامنا نہ کیا ہو. اگر کوئی نیشنل ڈیزاسٹر ہوتا, ارتھ کویک آ جاتا یا ٹائفون آ جاتا اور اتنے ہی لوگ جو ہے وہ بے گھر ہوتے, کام پہ نہ جا پاتے, تو ہم رسپونڈ کرتے ہیں نا. پارٹیشن میں اتنے ملین لوگ پاکستان سے انڈیا آئے, انڈیا سے پاکستان گئے, ان کو ٹینٹوں میں رکھا گیا, سول سوسائٹی سامنے آئی, ان کا خیال کیا گیا, ان کو پھر سے بسایا گیا. تو ہم چاہیں تو ابھی تو اور کوئی کام نہیں ہے نا کسی کو سوائے ویلفیئر کا ایک دوسرے کے لیے.
میرا یہ خیال ہے کہ لوگ ڈرے ہوئے ہیں, شاید سول سوسائٹی میں یہ خیال ہے کہ اگر ہم باہر گئے اور ہم ان لوگوں کے بیچ میں گئے جہاں پہ اکثر ہم دیکھا کہ بھیڑ میں جہاں کھانا وغیرہ دیتے ہیں تو لوگ ایک بھگدڑ سی مچ جاتی ہے, ظاہر ہے لوگ بھوکے ہیں, تو شاید وہ اس ڈر سے نہیں آتے کہ کہیں ایسا نہ ہو کہ ان کو سوشل ڈسٹینسنگ وہ نہ رکھ پائیں.
کیا آپ کو کس چیز کا ڈر ہے؟ جب پولیس باہر نکلی ہوئی ہے اور وہ ڈنڈے چلا رہی ہے, روز ایک ویڈیو آ رہا ہے کہ اس کو لاٹھی مار کے ادھر ایک موت ہو گئی, کل ایک بچے کی موت ہوئی ہے, ٹینیجر کی, جو بسکٹ لینے گیا تھا. تم اس کو ڈراؤ, تم اس کو دھمکاؤ, تم اس کو ڈانٹو, لیکن تم اس کو مار مار کے اس کی جان لے لو گے؟ یہ لاک ڈاؤن امپلیمنٹ کرنے کا طریقہ ہے؟ وہی ایڈمنسٹریشن جو اپنے سٹیزنز کو ڈرا دھمکا کے واپس بھیج رہا ہے, وہی ایڈمنسٹریشن ایک, آخر ہم ایک اتھارٹیرین اسٹیٹ نہیں ہے نا, ہم ایک ورکنگ ڈیموکریسی ہے. تو ہم ایک ورکنگ ڈیموکریسی کی طرح کیوں ایک دوسرے سے پیش نہیں آ رہے؟
درست. اچھا تو یہ جو پولیس والے آپ کو باہر نظر آتے ہیں, ان کے پاس وہ ہے جو پروٹیکٹیو گیئر ہوتا ہے جسے پی پی کہا جاتا ہے؟
پولیس کے پاس ماسک ہیں. پروٹیکٹیو گیئر کے لیے تو ہاسپٹلس میں بھی تراہی مچی ہوئی ہے, ہاسپٹلس میں بھی انف پروٹیکٹیو گیئرز نہیں ہے. ہر گورنمنٹ, ہر اسٹیٹ گورنمنٹ اپنی طرف سے کوشش کر رہی ہے کہ وہ زیادہ سے زیادہ پروٹیکٹیو گیئر لا پائے, لا رہے ہیں, ہو رہا ہے اس پر بھی کام. وہ ایڈیکویٹ نہیں ہے لیکن ہو رہا ہے, اور پولیس کے پاس تو ماسک ہیں, وہ اس کے ساتھ کام چلا رہے ہیں. تو ایک سچ ہے نا کہ انفیکشن جو ہے وہ ہماری خوش قسمتی ہے کہ اس لیول پر وائرل انفیکشن اس دیش میں ابھی نہیں پھیلا ہے کہ آپ کو اتنا بڑا تھریٹ ہو کہ اگر آپ گھر سے نکلیں گے تو آپ انفیکٹ ہو.
جی ہاں, درست.
آپ اگر احتیاط رکھیں, اگر آپ پریکاشنز لیں, اگر آپ اپنے کپڑے دھوتے رہیں, ہاتھ دھوتے رہیں, آپ پوری طرح سے ڈسٹینس مینٹین کر کے رکھیں, تو آپ اپنے آپ کو سیف رکھ سکتے ہیں.
نتاشا, میں بامبے کا سوچ رہی تھی, بمبئی میں تو اتنے لوگ سڑکوں پر سوتے ہیں, بہت بڑی تعداد ہے بے گھر لوگوں کی, وہاں پر کیا حال ہے اس وقت؟
جو بھی جہاں پر بھی سلمز میں لوگ رہتے ہیں بامبے میں اور ہر کسی اور بڑے شہر میں, وہاں وہاں پر لوگوں کے بہت زیادہ برے حال ہیں. اور اس لیے نہیں کیونکہ ان کو بیماری ہوئی ہے. بیماری اگر آپ نوٹ کریں تو بیماری جو ہے وہ سب سے ایفلوئنٹ کلاس میں زیادہ ہے. ابھی وہ کمیونٹی ٹرانسمیشن سے غریبوں میں اس لیول تک نہیں آئی ہے, اور اگر آئی ہے تو اس کا کوئی ڈیٹا نہیں ہے, کوئی انفارمیشن نہیں ہے, گورنمنٹ نے ہمیں نہیں بتایا ہے. تو جو سلم ڈویلرز ہیں, جو بے گھر لوگ ہیں, ان کا تو سب سے بڑا چیلنج ابھی ہے کہ وہ کما نہیں پا رہے ہیں اور وہ کھا نہیں پا رہے ہیں, اور وہ پریکاشن نہیں لے پا رہے ہیں کہ کل کو ان تک انفیکشن نہ پہنچے.
یہ وائس آف امریکہ ہے. آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں, پتا ہے facebook.com/VOA Urdu.
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں.
زبیر احمد ڈار, وائس آف امریکہ, سری نگر.
لوگوں کو چاہے کہ وہ اپنے گھروں میں ہی بیٹھے, گھروں سے باہر نہ نکلے.
خارجی اور داخلی راستوں کو آواجاہی کے لیے بند کیا ہے.
जिससे कोरोना वायरस के पॉजिटिव केसों में कमी देखी जा रही है।
प्रिकॉशनरी मेजर्स के लिए बहुत अच्छा है कि इन्होंने ये जो रेड जोन करार दिया, मे बी इसमें एडमिनिस्ट्रेशन का कोई अच्छी बात हो हमारे लिए, वी एक्सपेक्ट करते हैं कि अच्छी बात है अगर रेड जोन हो, मतलब क्लियर किया, इसमें भी कुछ होगा।
भारतीय हुकूमत की तरफ से 3 मई तक लॉकडाउन बढ़ाने की सूरत में अब उम्मीद की जा रही है कि न सिर्फ भारत बल्कि पूरी दुनिया में इस वबा का खात्मा हो। जुबैर अहमद डार, वॉइस ऑफ अमेरिका, श्रीनगर।
जब रेडियो हो दूर और खबरें हो अहम, तो आइए हमारी वेबसाइट उर्दू voa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, उर्दू voa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं उर्दू voa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। पाकिस्तान में सुबह 7 बजे से शाम को 7 बजे तक उर्दू voa.com पर बराह रास्त सुनिए। हमारे ताज़ा तरीन ब्रॉडकास्ट बुलेटिन के लिए दिन में कई दफा आइए। दिन हो या रात, जब दिल चाहे इस पते को याद रखिए, www.urduvoa.com।
एक वक्त में हम लोग जो खाना तैयार करते हैं वो अराउंड 60-70 लोगों के हिसाब से हो जाता है।
रोजी इंसान कमाता है या मेहनत मजदूरी करता है, खाने के लिए करता है, तो बेसिकली वो खाना खाता है तो उसके वो सुकून मिलता है, दुआ हमें सुकून मिलता है उनकी तरफ से दुआ में। हम लोगों ने, मेरे हस्बैंड ने ये डिसाइड किया कि जाहिर सी बात है लॉकडाउन हो गया, बहुत से लोग घरों में रहते हैं जो कुकिंग वगैरह भी नहीं करते, तो राशन की बजाय हम घर में ही अपने खाने को थोड़ा बढ़ा के और खाना ऐसा बनाएं जो हम अपने घर में भी जो यूज़ करते हैं। अपने घर का खाना अगर हमारा 1 घंटे तक बन जाता था तो ये 2 से 3 घंटे लेता है। थोड़ी सी चीज़ें हमने बढ़ाई अपने घर के सराउंडिंग का, जितना एरिया है कोशिश करते हैं कि मैक्सिमम वो एरिया कवर हो जाए।
एक वक्त में हम लोग जो खाना तैयार करते हैं वो अराउंड 60-70 लोगों के हिसाब से हो जाता है, और जिसमें कॉस्ट समझे आपके 6,000-6,500 रुपये आती है। हमने इसको शुरू बिल्कुल इंडिविजुअल कैपेसिटी में किया था, और हमने यही उसमें सोचा है कि जितना अल्लाह रब्बुल इज़्ज़त हमें इस्तेआत देंगे, जब तक हम कर सकेंगे करेंगे। लेकिन फिर हमने इसमें जो है, हमारे दोस्त भी आते गए, बहुत सारे कोलीग्स हैं वो शामिल होते गए, तो इस तरह भी एक सिलसिला बन गया है।
लोग ज्यादातर डेली बेसिस पे भी नजर आ रहे होते हैं कि वो जिनको नहीं मिल रहा होता है, उनको उम्मीद हो जाती है कि हमें मिल जाएगा आज खाना, तो एक वो भी जहन में होता है कि कोई इंतजार भी कर रहा होगा, तो इसलिए इस चीज को और बढ़ गया कि नहीं करते रहना चाहिए कम से कम उस वक्त तक जरूर जब तक ये मजदूरी और चीजें उन लोगों की शुरू नहीं हो जाती है।
अभी आपने खुद देखा कि हमने जो है वो देने की कोशिश की बाद अफराद को, तो जिनको भूख नहीं थी या जिनके पास खाना था या जो खाना खा चुके थे, उन्होंने लेने से रिफ्यूज किया कि नहीं हम खा चुके हैं, हमें इसकी ज़रूरत नहीं है, या मेरे पास खाना मौजूद है पहले से। तो ये भी तो इसी माशरे के हीरोज़ हैं ना असल में, तो जो बेसिकली किसी हसद, किसी हेड़ से, किसी लालच की वजह से नहीं, वो अपने वाकई और तवक्कल अल्लाह पे करके बैठे हुए हैं कि यार हमें एक वक्त खाना मिल गया, अब ये किसी और को मिलना चाहिए।
सरवीन, जैसा कि आप सभी महसूस करते हैं और सोशल मीडिया पर लोगों के कमेंट्स से भी सामने आता है कि एक डिप्रेशन और मायूसी है, और उस डिप्रेशन और मायूसी के साथ साथ कुछ शोख और चुलबुले किस्म की बातें भी सोशल मीडिया पर होती हैं। रिफत हुमायूं, एक मारूफ ड्रामा निगार, रिफत हुमायूं टेलीविज़न की एक बहुत ही मुमताज़ प्रोड्यूसर हैं, जिन्होंने मुतादित ऐसे प्रोग्राम किए हैं जिन पर उन्हें बैनुल अक़वामी अवार्ड मिले हैं। आजकल वो ज़्यादातर टीवी प्लेज लिखती हैं, और हम टेलीविज़न से उनके बहुत से प्ले नशर हुए हैं जिनको इनाम भी मिले हैं। तो रिफत हुमायूं कराची के एक ऐसे इलाके में रहती हैं जहाँ काफ़ी तादाद में केसेस हुए हैं। लीजिए उनसे बात करते हैं इस बारे में कि क्या उनके इलाके के लोग लॉकडाउन पर अमल कर रहे हैं, यानी खुद उनकी और उनके आसपास ज़हनी कैफियत कैसी है, और फिर ये कि इस कोरोना वायरस के दौर में क्या उन्होंने कुछ लिखा। रिफत हुमायूं,
सबसे पहले तो आया था दिले आबाद, उसके बाद मैंने लिखा ए दश्ते जुनून, उसके बाद खलिश, उसके बाद एक पागल सी लड़की, और लास्ट प्रोजेक्ट था आसी।
मैं सोच रही थी कि ये जो कोरोना वायरस की वजह से लॉकडाउन है, तो आप जैसे जो राइटर्स हैं वो क्या कर रहे हैं इस वक्त?
इससे मतलब ये कि जहाँ बहुत सारी चीजें मतलब ये कि हुई हैं, वहाँ एक हमें बहुत सारा फ्री टाइम मिला है, और यूं समझे कि हम खुद से मिलने का मौका मिला है,
اپنے آپ کو نئے سرے سے ڈسکور کر رہے ہیں ایک طرح سے. اور میں ایک سیریل پہ کام کر رہی ہوں مٹالی, جو بنگلہ دیش اور پاکستان کا جوائنٹ وینچر ہے, اس کی میں 21ویں قسط لکھ چکی ہوں, 22ویں پہ کام کر رہی ہوں.
آپ ہیں کہاں کراچی میں, کس جگہ ہیں آپ؟
میں کراچی میں اس وقت ایسی جگہ ہوں گلستان جوہر, جس میں آپ یہ سمجھ لیجئے کہ بہت زیادہ آس پاس کرونا پھیلا ہوا ہے, کیونکہ جوہر اسکوائر پہ ہے اور ڈالمیا پہ ہے, ادھر حبیب یونیورسٹی کی طرف ہے, ادھر مطلب یہ کہ سپورا گوٹ کی طرف ہے, ایک آئی لینڈ کی طرح بن گیا ہے. اور ہم سب اپنے اپنے گھروں میں تقریباً محصور ہیں, بہت مشکل سے ضرورت کی چیزیں لینے کے لیے پوری تیاری کے ساتھ نکلتے ہیں, اور بس کھانے پینے کی چیزیں خرید کر بس گھر میں رہتے ہیں, یا میں اپنا کام کر رہی ہوں لکھنے کا اور میرے میاں اپنا کام کر رہے ہیں لکھنے کا, اس پہ لگے ہوئے ہیں. یہ جور اسکوائر جو ہے چورنگی پہ, وہاں پہ کنٹینر لگے جب دیکھے ابھی 3-4 دن پہلے, تو پتہ چلا کہ یہ انہوں نے یہ والا تو وہ سیل کیا ہوا ہے.
اچھا.
لیکن ہمارے پروجیکٹ میں الحمدللہ نہیں ہے, فی الحال تو ایسا محسوس ہوتا ہے کہ نہیں ہے.
تو لوگ پابندی کر رہے ہیں, لاک ڈاؤن کی کیا صورتحال نظر آتی ہے آس پاس؟
دیکھیے آس پاس تو مطلب یہ کہ پابندی کہاں کر رہے ہیں, اگر آپ اوپر سے جھانکیں تو لڑکے قریب قریب کھڑے ہوئے موبائل پہ ڈسکس بھی کر رہے ہوتے ہیں, اور کوئی ماسک واسک نہیں پہنا ہوا ہوتا ہے. لیکن یہ ہے کہ شام کے 5 بجے کے بعد کافی سناٹا ہو جاتا ہے, ٹریفک بھی ہلکی پھلکی چل رہی ہوتی ہے, لیکن پارک بند ہے تو پارک خالی ہے, دکانیں بند ہیں تو ذرا سڑکیں خالی ہیں. لیکن مطلب یہ کہ ایک طرح کا لاک ڈاؤن ہے بھی اور نہیں بھی. ساتھ ہی یہ ہے کہ کراچی میں ایک چیز تو ہے کہ کانشیس تو ہو گئے ہیں لوگ, اور خیال رکھ رہے ہیں, ہاتھ بار بار دھو رہے ہیں, اور کہیں سے باہر سے آتے ہیں تو فوراً مطلب ہاتھ دھو کے بالکل کے نہا بھی لیتے ہیں, وضو بھی کر لیتے ہیں تاکہ زیادہ زیادہ سیف رہ سکیں.
تو سڑک پہ کوئی پولیس رینجرز آپ کو نظر آتی ہے جو اپنے گھر سے جھانکتی ہیں؟
رات کو 2 بجے ایک دفعہ نظر آئی تھی ایک رینجرز کی گاڑی, اور دو گاڑیاں جا رہی تھیں مگر وہ کسی کو روک ووک نہیں رہے تھے. لیکن سنا ہے کہ وہاں پہ چورنگی پہ ضرور ان لوگوں کو روکا تھا.
اچھا رفت, آپ کے ٹیلی ویژن پہ تو مزاح اتنا نہیں سامنے آتا, لیکن آپ کی جو پبلشڈ کتابیں ہیں وہ بہت ہی اچھے مزاح کا ایک نمونہ ہے. سوشل میڈیا کی آپ بڑی شوقین ہیں, اکثر واٹس ایپ پہ بھیجتی بھی رہتی ہیں, فارورڈ کرتی رہتی ہیں چیزیں, تو کوئی اچھی سی چیزیں سنائیے جو آپ کی نظروں سے گزری ہوں.
ہاں, ایک بہت اچھا وہ گزرا ہے کہ ایک موٹا سا آدمی بیٹھا ہوا ہے پونے میں پیٹ کے ساتھ, کہہ رہے پیاری تمی تمہیں کیا پھر سے سمجھانا پڑے گا کہ باہر نہ نکلنا کیونکہ باہر لاک ڈاؤن لگا ہوا ہے. بیٹھے بیٹھے لوگ موٹے ہو جاتے ہیں نا. اور ایک بہت اچھا وہ بھیجا کسی نے ویڈیو کلپ کے, آپ مطلب کہ ایک آدمی صوفے پہ لیٹا ہوا اخبار پڑ رہا ہے, عورت بیٹھی ہوئی, 2 بچے سامنے بیٹھے ہوئے, تو لڑکا کہتا ہے بڑی بہن سے کہ یہ کون آدمی ہے جو 3 دن سے مسلسل صوفے پہ لیٹا ہوا ہے. تو اس نے کہا کہ بیوقوف, یہ ہمارے پاپا ہیں جو لاک ڈاؤن کی وجہ سے گھر سے نظر آ رہے ہیں.
یہ میں نے بھی دیکھا تھا.
اور کوئی بہت اچھی مطلب بنا کے اچھی اچھی ویڈیوز بھیج رہے ہیں, اور مطلب ایک ویڈیو ایسی تھی کہ وہ جو جھاڑو والی لمبی وہ ڈنڈی ہوتی ہے نا, وہ جو موپ ہوتا ہے, اس کے آگے چمچا لگا ہوا ہے, اور مطلب یہ کہ وہ کھانا پروسنا کہتے ہیں نا وہاں انڈیا میں, میاں بیٹھا ہوا ہے ایک اس پہ, دوسرے کپڑے پہ بیٹھا ہوا ہے بیٹا, یہ تقریباً 6-6 فٹ کے اس پہ, اور وہ پتیلی میں سے اس ڈنڈی سے جس کے آگے چمچا لگا ہوا ہے کھانا نکال نکال کے ڈال رہی ہے. ان سب چیزوں میں بھی لوگ کافی مطلب یہ کہ وہ کرتے ہیں, اور بس اب کیا کریں اس کے علاوہ, کیونکہ وقت کیسے کاٹے ہیں. سب سے بڑا یہ ہے کہ پتہ چلتا ہے کہ کافی لمبا دن ہوتا ہے, اب یہ احساس ہو رہا ہے, اور اس پورے دن میں, اور چونکہ عورتیں ویسے کافی اسمارٹ ہو جائیں گی کیونکہ ماسیاں نہیں آ رہی, گھر کے سارے کام خود کر رہی ہیں, اور مرد جو ہیں وہ اب بیویوں کا ساتھ دے رہے ہیں. وہ مرد جو چھری پکڑنے سے گھبراتے تھے, اور جس خانے میں سبزیاں بھی کاٹ رہے ہیں, حالانکہ دل چاہ رہا ہوتا ہے کہ بیوی کی گردن اتار کے اس کے ہاتھ میں رکھ دے, لیکن یہ ہے کہ وہ بدن بھی دھو رہے ہیں دو, اور سب مل کے کام کر رہے ہیں. فضا یکجہتی کی تو بنی ہے گھر کے اندر, ایک اچھی فضا بنی ہے. لیکن یہ ہے کہ چائنا میں سنا ہے کہ لاک ڈاؤن ختم ہونے کے بعد 20% درخواستیں زیادہ آئی ہیں طلاقوں کی. ہاں اس میں کرونا میں اٹیکس بھی بہت بڑھے, یعنی بوائے فرینڈ نے گرل فرینڈ کی پٹائی کر دی اور مطلب بوائے فرینڈ کو دھن کے رکھ دیا, یہ بھی ہو رہا ہے.
یعنی گھریلو تشدد بھی بڑھ گیا.
جی بالکل گھریلو تشدد بھی بڑھا ہے, لیکن یہ ہے کہ ایک چیز بہت اچھی سمجھ میں آئی اس کے دوران کہ ہم جیسے ایک بھاگتی ہوئی زندگی تھی نا, ایک تو کراچی کی جو پل رہا تھی نا آلودہ جو ٹریفک کی وجہ سے, تو وہ اس کے اندر اب آپ کو نظر آتا ہے. یعنی بلکہ انڈیا میں کسی نے لکھا کہ ہمیں کبھی ہمارا نظر نہیں آیا آج تک, مگر اب ہمیں صاف نظر آ رہا ہے, اس کی چوٹی نظر آ رہی ہے.
اچھا.
تو یہ جو آلودگی جو تھی نا اس کی, اس میں بہت کمی آئی ہے. اور پلس یہ ہے کہ لوگ ایک دوسرے سے گلوبل ویلج کی طرح لوگوں کے دل بھی کافی قریب آ گئے, یعنی ہر ملک دوسرے ملک کے قریب آ رہا ہے.
اصل میں مصیبت میں ایک دوسرے ایک ہی مصیبت ہے نا سب کے اوپر, چاہے بڑا ملک ہو یا چھوٹا, سب کی ایک وبا جو ہے وہ سب کو لپیٹ میں لیا ہوا ہے اس نے.
بالکل. اور اس سے لوگوں میں آپس میں احساس پیدا ہوا نا سب کو کہ اتنے بڑے مطلب کہ آپ کے پاس تمام چیزیں ہوتی ہیں, تمام میکانزم ہوتا ہے, تمام ترقی سائنسی آپ نے اتنی کی ہوئی ہے, مگر قدرت اپنا وہ دکھا دیتی ہے کہیں نہ کہیں, وہ بتا دیتی ہے کہ مجھ سے سپیریئر کوئی نہیں ہے, تو آپ جو ہے پھر زیادہ عبادت کی طرف بھی وہ ہو جاتے ہیں. لیکن یہ ہے کہ کچھ ہمارے یہاں اس طرح کے لوگ ہیں ضدی اور اڑیل کے, نہیں ان کو یہ نہیں پتا کہ اگر وہ انہیں نہ بھی لگا, اگر وہ کسی نے تھوک بھی دیا تو وہ چپل جو پہن کر گئے وہ مندر لے کے اس کے ساتھ بھی وہ وائرس نکل گھر میں آ سکتے ہیں.
رفیت آپ کا آدھا خاندان آپ کی جو سسرال ہے بنگلہ دیش میں ہے, تو وہاں کی کوئی اطلاع وہاں کے حالات ہیں؟
وہاں بینک انہوں نے بند کر دیے ہیں تقریباً, آن لائن سارا کام کر رہے ہیں. اور پلس یہ ہے کہ وہاں پہ انہوں نے مطلب جب بینک میں جاتے بھی ہیں تو پورے آپ کے اوپر اسپرے کرتے ہیں, آپ کے ہاتھ کو سینیٹائز کرتے ہیں. اور ایک چیز اور ہے کہ یہ لوگ جیسے رکشے والے جو ہیں ان کو میں نے ایک ویڈیو دیکھی کہ ایک مطلب ایک رکشے والے کو لے کر پہنچا ایک لڑکا اور اس نے ماسک لگایا ہوا تھا, اس نے کہا مجھے اپنی پروجیکشن نہیں چاہیے, میں صرف یہ احساس پیدا کروانا چاہتا ہوں کہ آپ لوگ بھی اس طرح سوچیں گے. تو وہ رکشے والا شرمایا ہوا تھا, کہنے لگا 2 کلو چاول دے دیں, کہنے لگے نہیں 10 کلو کی تھیلی ڈالیں, اس نے کلو کلو کہا کہ دالیں دے دیں, اس نے کہا نہیں 2 کلو کی ڈالیں آپ, تیل کا ڈبا بھی اس نے ڈبل دیا. پھر پوچھا آپ کے کتنے بچے ہیں, اس نے کہا 3, تو اس نے کہا بڑے والے پیکٹ 3 وہ بھی ڈالو. کہ آپ لوگ اپنے طور پہ نا خود کریں یہ کام, کہ پھر اس لڑکے نے اسی کے رکشے پہ بیٹھ کے اس کے گھر تک مطلب یہ کہ اپنے آپ ڈراپ ہو گیا, اس سے کہا اپنے گھر جاؤ. تو ان کے ہاں اتنی کم ڈیتھ ہوئی ہے کہ آپ سوچ نہیں سکتے, جتنی کنجسٹڈ پاپولیشن ڈھاکہ کی ہے کہ گھر سے گھر جڑے ہوئے اور ایک ایک گھر میں کئی کئی لوگ ہوتے ہیں, اور اس پہ حیرت یہ ہے کہ وہاں پہ اتنا خراب صورتحال نہیں ہے اور وہ لوگ گھروں میں بیٹھے ہوئے ہیں اور بہت زیادہ خیال رکھ رہے ہیں. جو میں اپنی سسرال کے حوالے سے بات کر رہی ہوں کیونکہ یہ ان کی بھانجی نے یہ بنا کے بھیجا تھا, مطلب یہ ویڈیو کو خود بہت ہی فیونا نام ہے اس کا, تو وہ لوگ کافی اویئر ہیں, انہوں نے فوراً مطلب یہ کہ اپنے آپ کو کنٹرول کیا ہے. زیادہ پھیل رہا ہے ان لوگوں کی وجہ سے جو اٹلی سے واپس آئے ہیں اور وہ لوگ اپنے گاؤں چلے گئے ہیں, وہاں جا کے مطلب ان میں زیادہ پھیلا ہے. یا یہ جو اس طرح کی جماعتیں اور جو ان لوگوں کے اجتماع وغیرہ پہ بھی انہوں نے پابندیاں لگا دی ہیں, جیسے ہمارے یہاں بھی کوششیں کی جا رہی ہیں, مگر یہ ہے کہ یہاں پہ اور وہاں پہ یہ ریزسٹنس ہے. اب یہ ہے کہ آپ رمضان کے لیے ہمارے یہاں بھی نرم کر دیا گیا ہے کہ تراوی جو ہے کچھ پابندیوں کے ساتھ آپ پڑھ سکتے ہیں, حالانکہ ادھر بیت المقدس میں اور ادھر سعودی عرب میں اناؤنس کر رہے ہیں کہ گھروں میں نماز پڑھیں, اور ہمارے یہاں اس بات ایک مطلب کہ ریزسٹنس.
بہت شکریہ ادا کروں گی رفعت میں آپ کا, اور چاہوں گی کہ اب آپ کچھ اور چیز لکھیں تو ضرور شیئر کریں ہمارے سننے والوں کے ساتھ. بہت بہت شکریہ.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. पाकिस्तान में सुबह 7 बजे से शाम को 7 बजे तक urduvoa.com पर बराह रास्त सुनिए।
सामिन, इसके साथ ही मैं आपसे इजाज़त भी चाहूँगी आज का ये प्रोग्राम ख़त्म करने की। कल के प्रोग्राम में इनमें से कुछ मौजूदात पर हम गुफ्तगू अपनी जारी रखेंगे, भारत और पाकिस्तान दोनों जगह की सूरत हाल पर। जैसा कि मैंने आपसे कल भी दरख्वास्त की थी, अगर आपने कुछ लिखा है कोरोना वायरस के बारे में, ख़ास तौर से शायरी की शक्ल में या किसी मजमून की शक्ल में, तो हमें ज़रूर भेजिए, हम वो अपने प्रोग्राम में नशर करेंगे। शहनाज अज़ीज़ को इजाज़त दीजिए, खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिस्तन हमारे मेहमान शुरका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमा